رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم آج ہم نے سورہ کہف ختم کی ہے اور سورہ مریم اور سورہ طہٰ سورہ کہف میں اللہ تعالیٰ نے پچھلی امتوں کے تین نوجوانوں کا واقعہ سنایا ہے اور یہ بھی آپ صلی اللہ علیہ وسلم کے معجزات میں سے ایک معجزہ ہے۔ یہودیوں نے رسول اللہ صلی اللہ علیہ وسلم سے سوال کیا تھا کہ اصحاب کہف کا واقعہ کیا ہے؟ کہف کہتے ہیں غار کو۔ آپ صلی اللہ علیہ وسلم نے فرمایا کل بتاؤں گا، اور انشاءاللہ نہیں کہا۔ اپنی طرف سے تو آپ نہیں بتا سکتے تھے، جب اللہ چاہتا تو ہی بتاتے نا، تو اس لیے چھینک آ رہی ہے، اٹکی ہوئی ہے، نہ نکل رہی ہے نہ ایک طرف ہو جائے۔ تو آپ صلی اللہ علیہ وسلم نے کیا فرمایا؟ کل بتاؤں گا، لیکن انشاءاللہ نہیں کہا۔ وحی کا سلسلہ بند ہو گیا۔ یہودیوں نے کہا دیکھو ان کو تو معلوم ہی نہیں ہے۔ پھر اللہ تعالیٰ نے سورہ کہف نازل کی اور اس میں آپ صلی اللہ علیہ وسلم کو تنبیہ کی، وَلَا تَقُولَنَّ لِشَيْءٍ إِنِّي فَاعِلٌ ذَلِكَ غَدًا إِلَّا أَن يَشَاءَ اللَّهُ، ایسے ہرگز نہ کہا کریں کہ میں یہ کام کل کر کے چھوڑوں گا، کل ضرور کر لوں گا، مگر ساتھ میں یہ بھی کہیں کہ اگر اللہ نے چاہا۔ کیونکہ یہ بتانا مقصد ہے کہ پیغمبر بھی عاجز ہیں اللہ کی طاقت کے سامنے۔ پیغمبر بھی کسی کام کے کرنے کا عزم کر لیں تو اس وقت تک نہیں ہوتا جب تک اللہ کی مدد نہ ہو۔ اس میں توحید کے عقیدے کی بھی مضبوطی ہے۔ اور ہمارے ہاں بدعتی لوگ کہتے ہیں کہ اللہ نے نبی کو بھی اختیارات دیے ہوئے ہیں، تو اللہ تو بار بار قرآن میں نفی کر رہے ہیں کہ نبی نے کہہ دیا تھا کہ کل ضرور کروں گا، اللہ نے کہا اب نہیں ہو سکتا، سمجھ رہے ہیں؟ تو اس سے انشاءاللہ کی اہمیت کا بھی پتہ چلتا ہے، انشاءاللہ کے لفظ کی۔ جتنے بھی اہم کام ہیں، اہم، یہ اہم اردو میں کہتے ہیں، اہم عربی کا لفظ ہے، اہم کام جتنے بھی ہیں نا، ان میں انسان یقینی نہ کہے کہ میں یہ کر کے چھوڑوں گا، بلکہ ساتھ ساتھ انشاءاللہ بھی کہہ دے، لیکن وہمی نہ ہو جائیں۔ چھوٹے چھوٹے کاموں میں بھی لوگ انشاءاللہ شروع کر دیتے ہیں، پھر پورے کلام ہی انشاءاللہ ماشاءاللہ سے بھرا ہوا ہوتا ہے ان کا۔ تو وہمی آدمی سے اللہ بچائے۔ کسی کو کہہ دو نا یہ کرنا ضرور ہے، اب جیسے ماشاءاللہ کہہ دیں تو نظر نہیں لگتی، کہہ دینا یہ ماشاءاللہ کتنا اچھی چیز ہے، یہ کیسا اچھا ہے، کیسا، تو ماشاءاللہ کہہ دینا چاہیے۔ اب اس میں بھی لوگ بعض وہمی ہو جاتے ہیں، چھوٹی چھوٹی باتوں میں ماشاءاللہ ماشاءاللہ ماشاءاللہ، تو وہمی نہ بنے۔ اللہ کا ذکر تو جتنا بھی کریں گے اچھا ہے، لیکن وہمی اور چیز ہوتی ہے۔ جیسے صفائی کا شریعت میں حکم ہے نا، کپڑے پاک رکھو، سب مسلمان رکھتے ہیں، لیکن جو وہمی آدمی ہے وہ سارا دن کپڑے پاک رکھنے کے علاوہ اس کا کوئی کام ہوتا ہی نہیں۔ ایک صاحب نے، ایک نوجوان نے سوال بھیجا کہ میں صبح اٹھ کے اپنی شلوار بہت اچھی طرح دیکھتا ہوں کہ کہیں کوئی داغ دھبا تو نہیں ہے، بہت اچھی طرح، تو مجھے کچھ ہوتا ہے کہ کچھ نظر آ رہا ہے۔ میں نے اسے جواب لکھا کہ روزانہ صبح اٹھ کے شلوار کا مطالعہ کرنا یہ کوئی اچھا کام نہیں ہے، وہمی ہے، دیکھ دیکھ کے غور کر کر کے پتہ نہیں ہے۔ چھوڑو بھائی، نارمل روٹین کے مطابق چلو، اگر کچھ ہو گیا ہے، کچھ ہے، تو پھر جاؤ غسل کر لو۔ میں نے اپنے موبائل میں وہمیوں کے وہمی نمبر ایک، وہمی نمبر دو، وہمی نمبر تین، وہمی نمبر چار، ایسے نمبر سیو کیے ہوئے ہیں۔ ایک دفعہ فون آتا ہے نا، جب کسی شخص کا ایک مسئلہ ایک دفعہ پوچھا، اس کو بتا دیا، پھر دوبارہ اگر وہی مسئلہ پوچھا دوبارہ بھی بتا دیتا ہوں، پھر فون آیا تیسری دفعہ وہی مسئلہ پوچھا تو جواب تو دیتا ہوں لیکن اس کے نام کے ساتھ وہمی نمبر 25، ایک مثال دے رہا ہوں۔ اس کا مطلب یہ ہے کہ اب اس کا فون ریسیو نہیں کرنا، کچھ بھی ہو جائے، एक साहब को अभी कुछ दिन पहले, फिर मेरा अगर बहुत तंग करे फिर मैं रिसीव करके उल्टा जवाब देता हूं उल्टा। एक साहब मेरा दिमाग चाट रहे थे कि मुझे ये लगता है कि जैसे मैंने बीवी को तलाक दे दी, ऐसे मैं कुछ बोलता हूं ना ऐसे तो मुझे ऐसा तलाक का लफ्ज निकलता हुआ महसूस होता है उसमें से। तो मैंने कहा मसलन क्या बोला? कह रहे मैंने एक दिन बोला था दफा हो जाओ, तो दफा हो जाओ का एक मतलब ये भी हो सकता है कि मेरा तुमसे ताल्लुक खत्म, निकट टूट गया, और एक आम रूटीन में आदमी कहता है दफा हो जाओ। तो मैंने कहा नहीं भाई, ये दफा हो जाओ से तलाक नहीं होती, ये तो ऐसा नहीं है। चलो खत्म हो गई बात। फिर फोन, शक है। आज मैंने बीवी को यूं कह दिया था कि भाई कुछ ऐसे कोई लफ्ज कह दिया, तो मैंने बताया नहीं इससे भी नहीं हुई, ये आपको वहम हो गया है, कोई लड़ाई झगड़ा भी नहीं है, बीवी से मोहब्बत है, आराम से रह रहे हैं, लेकिन मुंह से कोई ऐसे अल्फाज उसमें शुभा रहता है, पता नहीं हो ना गई हो। फिर फोन आया कि आज मैं बैठा हुआ था तो बीवी से स्काइप पे बात हो रही थी, तो मैंने बीवी को बोल दिया कि तुम अपनी मां के घर चली जाओ। अब हजरत मां के घर जाने के तो दो मतलब निकलते हैं, एक दिन, दो दिन, तीन दिन, चार दिन, जब पांचवें दिन फोन आया मैंने डांटना शुरू कर दिया। मैंने कहा भाई मेरे पास और भी काम है, फिर बदल बदल के फोन करते हैं। मैंने कहा और भी काम है, नहीं हुई, फिर नहीं हजरत, फिर एक दिन फोन आया, मैंने कहा भाई आप एक दफा इकट्ठी तीन तलाकें दे दें, जान छुड़ाएं। कह रहे क्या कह रहे हजरत? मैंने कहा छोड़ो यार तलाक दो, बहादुरी मर्दाना काम करो, बोलो तलाक दो, ये क्या टेंशन पाली हुई है रोज की, ऐसी बीवी से बेहतर नहीं है कि एक दफा दे के फारिग करो उसको। मैंने कहा सारे महल्ले को परेशान किया होगा, मुझे भी किया हुआ है, बीवी को भी किया होगा ना ऐसे आदमी ने, बीवी को भी तो किया होगा। मैंने कहा ऐसी ऐसे आदमी के साथ तो औरत का वैसे ही गुजारा नहीं हो सकता, छोड़ो फारिग करो। कह रहे हजरत मजाक कर रहे। मैंने कहा सच बोल रहा हूं भाई, लिख के रिटर्न दे दो। कह रहे क्या कह रहे? मैंने कहा बोल रहा हूं, सच बोल रहा हूं, क्या और क्या कसमें उठाऊं, दे दो फारिग करो, जान छुड़ाओ, अजाब में डाला हुआ है अपने आप को, वरना सारी जिंदगी इसी में रहोगे। मैंने कहा देखो एक दफा तीन दे दोगे ना, गुना तो मिलेगा थोड़ा सा होगा, लेकिन बीवी जाएगी, उसके बाद ये शुभ ही नहीं होगा कि आज मैंने ये बोला था कल मैंने ये बोला था। बीवी नहीं है तो जो मर्जी बोलते रहो भाई। अल्हम्दुलिल्लाह उसके बाद से फोन नहीं आया, सही है ना? दी नहीं है, मुझे पता है देगा नहीं वो इतने आराम से, जो जिसको इससे शुभ हो रहा है वो कहां से देगा, लेकिन कमबख्तों का इलाज यही होता है। और वुजू जिनका नहीं होता ना, बैठ के रगड़े लगा रहे हैं, उन पे बाल्टियां भी ला के डाल दो, उनका वुजू नहीं होगा। हमारा वुजू देखो अल्लाह का बड़ा फजल है, अपना कमाल नहीं, कितने आराम से दो सेकंड में हो जाता है, लेकिन मैं देखता हूं वुजू खाने में रगड़े लग रहे हैं, बैठ के घिसाई हो रही है। तो ये कैसे लोग हैं मेरे भाई, क्या तरक्की करेंगे ये? तो किसी को इस्तिंजा का वहम हो जाता है। बैतुल खला में एक आम मुसलमान नॉर्मल इंसान का एक लोटे में इस्तिंजा हो जाता है। हमारे हजरत फरमाते थे जिसका एक लोटे में इस्तिंजा से मुराद जो पूरा इस्तिंजा होता है, एक लोटा बहुत है। फरमाते थे जिसका एक लोटे में नहीं होता वो वहमी है, वो क्या है? वहम का मरीज है, उसका बाल्टियों में भी नहीं होगा, ठीक है? तो अच्छा, ये वहम का मरज खवातीन में ज्यादा है, खवातीन में ये बीमारी ज्यादा होती है। तो मेरे पास खवातीन के भी फोन आते हैं, वो गुसल ही नहीं हो रहा बैठे हुए। तो एक साहब ने तो फोन किया गुसल खाने से, बंदे ने, कि मैं नहा रहा हूं और मुझे इत्मीनान नहीं हो रहा, यहां तक कि मेरी फजर की नमाज कजा हो गई है मगर मुझे इत्मीनान नहीं हो रहा कि गुसल हुआ कि नहीं हुआ, गुसल खाने से फोन कर रहा है। मैंने कहा वहीं डूब के बैतुल खला में फलश में डूब के मर जाओ। ये लोग अल्लाह के दीन को मुश्किल बनाते हैं, जब दूसरे बेदीन लोग इनको देखते हैं तो समझते हैं कि दीन ये सिखाता है, लिहाजा वो खुद दीन से दूर होते हैं। तो ये वहम छोड़ दें, ये छींट पड़ गई यहां से, ये पड़ गया वो गटर का पानी, वो 6 किलोमीटर दूर था वहां से गाड़ी ने छींट मारी तो पानी गिर गया। शरीयत में हुक्म है साफ सुथरा रहने का, लेकिन ये नहीं कि कोई गाड़ी जा रही है तो उसको देखो वहां से कितनी छींटे आके लगी। अब बैतुल खला में जब नापाक कपड़े धोते हो ना, खवातीन से खास तौर पर कहता हूं कि जब आप बैतुल खला में नापाक कपड़े धोएं तो ये देखे ही नहीं कि छींटे हम पे पड़ रही है कि नहीं पड़ रही, थोड़ा सा एहतियात कर लें, बाकी बस देखे ही नहीं। वरना अगर ये सोचना शुरू कर दिया कि ये पानी इसमें से गुजर के कहीं यूं करके छींट ना पड़ जाए तो फिर कयामत तक आप पाक नहीं हो सकते, इतना कौन बचा सकता है अपने आप को भाई। और मैं ये भी नहीं कहता कि छींटे डालें अपने ऊपर, थोड़ा सा एहतियात की, थोड़ा सा परे होके, थोड़ा सा नीचे करके धो लिया, देखा ही नहीं छींट पड़ रही कि नहीं पड़ रही, पड़ भी रही है बोलो बाढ़ में जाओ, ऐसी की तैसी पड़ जाए, अल्लाह इसी तरह कबूल करेगा। तो ये हिसाब किताब है। एक तरफ मुसलमान इतने मैले इतने गंदे तहारत का ख्याल ही नहीं करते, और जो करते हैं तो वो इतने नेक के बाल्टियों की बाल्टियां बहा लें, उनका इस्तिंजा ही नहीं होता। तो ये अल्लाह बचाए इससे। तो ये इंशाल्लाह की बात मैं कर रहा था, इसमें भी बाज लोग वहमी हो जाते हैं। और इंशाल्लाह का जो मौके है ना, जो सूरह कहफ से हमें पता चलता है, वो काम करने से पहले है। और मकसद उसका क्या है कि नजर किस पे हो, अल्लाह पे, भाई अल्लाह चाहेगा तो कर लूंगा मैं। काम करने के जब काम हो गया फिर नहीं। एक आदमी था ना, वो गधा लेके जा रहा था बेचने के लिए, गधा लेके जा रहा था बेचने के लिए। तो किसी ने पूछा कहां जा रहे हो, उसने कहा गधा बेचूंगा, ऐसी कीमत पे बेचूंगा, ऐसे डबल कीमत पे बेच के आऊंगा, देखना तुम। तो इसने कहा इंशाल्लाह कह दो कि अल्लाह ने चाहा तो अच्छी कीमत पे बेचूंगा। उसने कहा इंशाल्लाह की क्या जरूरत, गधा मौजूद है, मार्केट करीब है, बाजार मौजूद, कस्टमर पहले से बैठे हुए हैं, गधा सेहतमंद और बेचने का तरीका मुझे आता है, बेहतरीन जो है ना वो लफाज हूं। नहीं भाई इंशाल्लाह नहीं बोलूंगा, चला गया आगे। अल्लाह की कुदरत, डाकू को ही आया, गधा छीन के भाग गया बेचने से पहले ही। अब ये वापस आया तो उसने पूछा गधे का क्या हुआ, कह रहे यार वो इंशाल्लाह मैं गधा लेके जा रहा था, इंशाल्लाह एक बंदा आया, इंशाल्लाह उसने गन पॉइंट पे गधे की रस्सी छीनी और इंशाल्लाह भाग गया, अब इंशाल्लाह वापस आ रहा हूं। उसने कहा अब बात बात पे इंशाल्लाह, जब मौका था एक दफा भी नहीं बोला, अब मौका गुजर गया, हर बात पे इंशाल्लाह। उसने कहा इंशाल्लाह से कुछ नहीं होता। तो सूरह कहफ में हमें पहला सबक क्या मिलता है कि किसी अहम और जरूरी काम से पहले इंशाल्लाह कहना चाहिए। असहाब कहफ का वाकया अल्लाह ताला ने कुरान मजीद में बयान किया, ये यहूद और नसारा की किताबों में भी है, कि पिछली उम्मतों में काफिर बादशाह की हुकूमत थी, तीन नौजवान ने ईमान कबूल किया। अब उन्हें डर था कि लोग हमें कत्ल कर देंगे, तो उन्होंने हिजरत की। जब आप किसी ऐसे इलाके में रहते हैं जहां आपके लिए अपने दीन पर अमल करना मुमकिन नहीं होता, तो शरीयत क्या कहती है, उस इलाके को छोड़ दो। अब आप कैसे छोड़ें अपने वतन को, तो अल्लाह ने बताया वमन युहाजिर फी सबीलिल्लाह यजिद फिल अर्दी मुरागमन कसीरन वसा, जो अल्लाह की राह में हिजरत करेगा जमीन में बहुत कुशादगी नजर आएगी, इसको अल्लाह की जमीन छोटी नहीं है, बहुत जगह नजर आएगी। तो उन तीनों ने हिजरत की और अल्लाह से दुआ मांग रहे हैं, हय लना मिन अमरिना रशद रशदा वहय लना मिन अमरिना मिरफका, ए अल्लाह ना रास्ते का इल्म न मंजिल की खबर है, तो हमारे लिए सही रास्ता भी हमें दिखा दे और हमारे काम में नरमी पैदा कर दे, मुश्किलात से हमें बचा ले। दुआएं मांगी अल्लाह ताला से। और निकले क्यों, अल्लाह फरमाते हैं इसलिए निकले, वो कहने लगे हा उलाई कौमुन तखदू मिन दूनिही आलिहा, कि हमारी कौम अल्लाह को छोड़ के इन बुतों को माबूद बनाती है, इनकी इबादत करती है, जिनकी इबादत पर कोई दलील नहीं है, तो हम इनमें रहते हुए हमें भी इनके सामने झुकना पड़ेगा, और हम अल्लाह के अलावा अपनी पेशानी किसी और के आगे नहीं झुका सकते, और डर था कत्ल कर दिए जाएंगे। तो निकलो। अब तीनों में ने अल्लाह पे एतमाद किया कि भाई बस निकलो अल्लाह बचाएगा। तो अल्लाह ने कैसा इंतजाम किया, क्योंकि उस वक्त दुनिया में और कोई जगह ऐसी नहीं थी जहां वो पनाह लेते जाके, अल्लाह तवक्कुल पे निकल गए। फऊ इलल कहफ, रात जब आने वाली हुई, कुत्ता भी उनके साथ, कुत्ता पहरे के लिए, हिफाजत के लिए, हिफाजत के लिए कुत्ता पालना जायज है, फैमिली मेंबर बनाना जायज नहीं है। अंग्रेज में और हम में यही फर्क है कि वो कुत्ते को इतना प्रोटोकॉल देते हैं कि बाकायदा घर का फर्द बना लेते हैं, जबकि हमें शरीयत कहती है कि कुत्ते से काम लो, कुत्ते को खानदान का फर्द ना बनाओ, इसका तुम्हारे खानदान से कोई ताल्लुक नहीं है, काम लेने के लिए, पहरे के लिए, शिकार के लिए, और बिला वजह शौकिया पालना वो जायज नहीं है। कुत्ता शौकिया जो कुत्ते पालते हैं ना, बड़े बड़े शेफर्ड कुत्ते लेके घूम रहे हैं, तो वो सही नहीं है। यहां एक मलफूज सुना दूं, बड़ा मजा आता है मुझे सुनाने में। किसी ने बताया ना कि अंग्रेज जो है ना, वो कुत्ते को इतना प्रोटोकॉल देते हैं। एक आलिम थे, उन्होंने एयरपोर्ट पे एक अंग्रेज कुत्ता लेके आया तो वो थोड़ा सा पीछे हट रहे थे। कुत्ते का जो झूठा है वो नापाक होता है ना, जबान नापाक होती है, तो वो पीछे हट रहे कि मेरे जबान ना लगा दे। तो अंग्रेज ने कहा ये इतना कीमती जानवर है, इतना वफादार, तुम लोग इससे मुसलमानों तुम नफरत क्यों करते हो? तो उन्होंने कहा हम इससे कीमती और वफादार जानवर की वफादारी से काम लेते हैं, मगर है चूंकि कुत्ता इसलिए इसको फैमिली मेंबर नहीं बनाते। वफादार तो है, काम लेंगे वफादारी से, मगर वफादार होने का मतलब ये तो नहीं कि इंसान बन गया है, तो कुत्ता ही ना। तो जबकि अंग्रेज क्या करते हैं, कुत्ते को नहला धुला के उसके गले में बेहतरीन लॉकेट अपने बच्चों के जो नहीं डाला होता, उन्होंने अपने बच्चों को इतना शौक से नहीं नहलाते। किसी ने नक्शा खींचा है कि खूबसूरत बना के कुत्ते को उसके गले में बेहतरीन कीमती लॉकेट डाल के खड़े हुए होते हैं, जो पकड़ने वाला होता है ना उस कुत्ते को, वो कुत्ते के सामने कुत्ता लग रहा होता है, कुत्ता अच्छा लग रहा है, और जो कुत्ते को लेकर खड़ा हुआ है वो उस कुत्ते के सामने क्या लग रहा है, कुत्ता। वो इतना अच्छा नहीं लग रहा होता जितना कुत्ता अच्छा लग रहा होता। तो अब ये तीनों अपने कुत्ते को लेकर भी निकले कि भाई हिफाजत के लिए, कुत्ता बड़ी टाइट हिफाजत बड़ी टाइट करता है, ये बात है, किसी को माफ नहीं करता। अगर आपने एक दफा उसके दिल में दुश्मनी बिठा दी ना, वो किसी को नहीं पहचानता फिर, और जान पे खेल जाता है। तो कुत्ते को लेके निकले, अब कहां जाएं, शाम होने वाली हुई, तो उन्होंने कहा चलो इस गार में चलते हैं, रात तो गुजारें आराम से। यंशुर लकुम रब्बुकुम मिर रहमतिही, अल्लाह अपनी रहमत हमारे लिए रहमत के दरवाजे खोलेगा। ये देखो अल्लाह पे एतमाद और तवक्कुल, जब तवक्कुल नहीं होता आदमी कहता है मरवा तो दिया ही है, निकल गए पता नहीं भूखे मरेंगे किधर मरेंगे। मैं कह रहा था वहीं रहते यार, क्या हुआ, थोड़ा बहुत बुतों की इबादत कर ली तो क्या हो गया। तो जब इंसान एतमाद नहीं करता तो फिर अल्लाह की मदद उसके साथ नहीं होती। एतमाद किया भाई रात तो गुजारो ना आराम से, सुबह होगी देखा जाएगा, फिलहाल रात दिन गुजारो, कितने गुजार सकते हो, बाकी अल्लाह की मदद भी आएगी इंशाल्लाह। तो रात गुजारने के लिए गार में चले गए, अल्लाह फरमाते हैं हमने गार में उनको सुला दिया। अब देखें अल्लाह की मदद ऐसे हुई, अल्लाह के इल्म में था कि ठीक 309 साल के दौरान उस हुकूमतें तो 100-200 साल में बहुत तब्दील हो जाती है ना, तो हुकूमत तब्दील हो जाएगी, दूसरी इस्लामी हुकूमत आ चुकी होगी इतने अरसे में, है भाई। अब ये कहीं जा तो सकते नहीं है, तो इनको इतनी लंबी जिंदगी दो कि इनकी जिंदगी में हुकूमत तब्दील हो जाए, समझ रहे बात को। तो अल्लाह फरमाते हैं फजरबना अला आजानिहिम फिल कहफी सिनीन अददा, हमने कई साल के लिए हमने गार में उनको सुला दिया, गहरी नींद ऐसे सुलाया अल्लाह ताला ने उनको। वतरश शम्स इजा तलअत तजावरु अन कहफिहिम, सूरज जब निकलता तो किरणें बराहे रास्त उनके ऊपर नहीं लगती थी, ऐसे कतरा के निकल जाते साए उसकी किरणें। वइजा गरबत तक़रिज़ुहुम, इसी तरह गुरूब में भी ऐसा ही होता। वनुकल्लिबुहुम ज़ातल यमीनी वज़ातश शिमाल, और हम उनको करवटें भी देते रहते, क्योंकि अगर एक ही करवट पे इंसान पड़ा ना है ना इतने साल, जमीन खाना शुरू कर देती है उसको। फरमाया वनुकल्लिबुहुम ज़ातल यमीनी वज़ातश शिमाल, कभी दाएं करवट कभी बाएं करवट। वकल्बुहुम बासितुन ज़िराईही बिलवसीद, और उनका कुत्ता गार के किनारे पर अपने पांव फैला के ऐसे होशियार बैठा रहा कि लवित तलात अलैहिम लवल्लै तमिनहुम फिरारं वला मुलि तमिनहुम रुबा, ए मुखातब अगर तू उनको देख लेता तो उन सोते हुए के चेहरों पर ऐसी चमक थी और उस कुत्ते पर ऐसा रोब था कि अगर तू उनको देख लेता तुझमें रोब मरऊब हो जाता और वहां से भाग जाता, ऐसा रोब अल्लाह ने पैदा कर दिया। कुत्ता बैठा हुआ है हाँ पर है, सही है ना, हाँ पर है ऐसा होशियारी के साथ ताकि कोई इनको तंग ना करे। वलबिसू फी कहफिहिम 300 सिनीन वज़दादू तिसा, फरमाया 309 साल तक गार के अंदर अल्लाह इनको सुलाए रखा दाएं बाएं करवट। थुम्मा बाथना हुम, फिर एक सूरज तुलू हुआ तो हमने उनको जगाया। अब जब जगाया तो यतसा अलू बैनहुम, आपस में सवाल कर रहे हैं, भूख से कमर पेट से चिपका हुआ है। काला काइलु मिनहुम कम लबिस्तुम, एक ने कहा भाई कितना सोए हैं कुछ अंदाजा है, रात सोए थे सुबह उठ गए हैं या एक दिन से ज्यादा सो गए हैं, क्या हो गया ये हमारे साथ। قالوا لبثنا یوما او بعض یوم, کہنے لگے ایسا لگتا ہے یا تو ایک دن سوئے ہیں یا آدھا, یا تو کل سوئے تھے صبح اٹھ گئے ہیں یا اگلی صبح اٹھ رہے ہیں, کچھ ایسا چکر لگ رہا ہے. پھر پریشان کہ کچھ زیادہ ہی سو گئے ہم لوگ, ٹھیک ہے نا, اندازہ تو ہوتا ہے نا انسان کو. قالوا ربكم اعلم بما لبثتم, کہنے لگے بھائی ربی جانتا ہے کتنا سوئے ہیں, اس بحث میں کیا فائدہ, ہمیں کیا پتا کتنا سوئے ہیں. اب ایسا کرو بھوک لگ رہی ہے, فبعثوا احدکم بورقکم هذه, یہ سکہ لے کے جاؤ, ان میں سے ایک سے کہا جاؤ اور چپکے سے وہ جو شہر ہے نا اس سے کچھ کھانا خرید کے لے آؤ, اور یاد رکھو چپکے سے جا کے چپکے سے آنا. انہم ان یظہروا علیکم یرجموکم, اگر ان کو ہمارا پتا چل گیا تو پتھروں سے مار کے ہلاک کر دیں گے ہمیں. سمجھ رہے ہیں بات کو, نہیں سمجھ رہے. اب یہ سکہ رائج الوقت لے کے جب گئے ہیں تو وہ دکاندار نے دیکھا یہ تو 309 سال پرانی کرنسی ہے بھائی, یہ تیرے پاس کہاں سے آ گئی. سمجھ رہے ہیں بات کو, نہیں سمجھ رہے. یہ کرنسی کون سی ہے, یہ تو 309 سال, اور وہ تھے بھی توحید پرست لوگ تھے, وہ دکاندار اور وہ ہوٹل والا سب ماحول تبدیل ہو چکا تھا. اس نے کہا 309 کیا, کل پرسوں گئے تھے بھائی ہم, بھائی کیوں بھاگ, کیا ہوا تھا وہ جو بادشاہ سلامت سے ڈر کے, کون سا بادشاہ بھائی, کہا وہ جو بادشاہ کہہ رہے ہو وہ تو مرے ہوئے 309 سال ہو گئے بھائی, اس کو کون سے بات قاف میم کی باتیں کر رہے ہو, ٹھیک ہے. اب یہ پریشان, یا تو میں بے وقوف ہوں یا یہ بے وقوف ہے, کیا ہو گیا بھائی. جا کے دیکھا اپنا گھر کدھر ہے, وہ پرانا آثار ختم, بھائی یہاں گھر کہہ رہے ہیں وہ تو ایک دفعہ کا ذکر ہے, کون سا گھر, ونس اپون اے ٹائم, ٹھیک ہے, گھر ور کیا ہوتا ہے. اب جناب یہ پریشان, یہ تو آوے کا آوا ہی بدل گیا, دیکھا بت پرستی نہیں ہو رہی ہے, سارے نیک توحید پرست, تو یہ حیران, یہ تو ہمارے دین ہمارے مذہب پہ ہیں سارے, ہم بھاگے کیوں یہاں سے, خواب دیکھ رہا ہوں کیا ہو رہا ہے. جا کے اپنے ساتھیوں کو بتایا, وہ ساتھی بھی آئے, انہوں نے دیکھا یہ تو ماحول پلٹ گیا. اب لوگ جو ہے نا چونکہ نیک تھے عقیدت مند تھے, ان کو یہ پتا تھا کہ پچھلی امتوں میں 3 آدمی فرار ہوئے تھے جو ہمارے دین پر تھے. اب تحقیق کی تو پتا چلا بھائی یہ اللہ نے ان کو اپنی طاقت اور قدرت سے 300 سال سے زیادہ سلایا ہے, سارے ہاتھ پاؤں چومنے عقیدت سے, بھائی یہ تو کراماتی بزرگ ہیں, بڑی اللہ نے عزت دے دی. یہاں تک کہ جب ان کا انتقال ہوا تو جھگڑا ہو گیا, کسی نے کہا ان پہ یہ یادگار بنے گی, کسی نے کہا یہ یادگار بنے گی, کسی نے کہا ہم ادھر قریب میں مسجد بنائیں گے. اللہ فرماتے ہیں وَلَبِثُوا فِي كَهْفِهِمْ 300 سِنِينَ وَازْدَادُوا 9 سَيَقُولُونَ 3 رَابِعُهُمْ كَلْبُهُمْ وَيَقُولُونَ 5 سَادِسُهُمْ كَلْبُهُمْ رَجْمًا بِالْغَيْبِ وَيَقُولُونَ 7 وَثَامِنُهُمْ كَلْبُهُمْ. مجھے یاد آیا 3 نہیں تھے, کم سے کم 7 افراد تھے, عبداللہ بن عباس رضی اللہ عنہ کی تفسیر کے مطابق 7 افراد تھے اور ایک ان کا کتا. سمجھ رہے ہیں نا, اس کتے کے بھی مزے ہو گئے. اسی سے ملتا جلتا ایک اور واقعہ اللہ نے قرآن مجید میں سورہ بقرہ میں بیان کیا ہے. ایک بزرگ تھے یا پیغمبر تھے, کوئی میرے علم میں کوئی صحیح سند نہیں ہے جس میں ان کی تعیین ہو, انہوں نے اللہ سے کہا کہ اللہ تو مردوں کو کیسے زندہ کرے گا, بوسیدہ ہڈیاں ہو جائیں گے. ایک تو کافر ہے نا جو اعتراض کرتا ہے, اور ایک ہے اعتراض نہیں ہے دل میں اطمینان ہے, اور اطمینان ہو جائے تو اللہ ذرا دکھا دے تو. اللہ فرماتے ہیں فَأَمَاتَهُ اللَّهُ 100 عام, اللہ نے ان کو موت دے دی 100 سالوں کے لیے, ان کو تو سلایا تھا نا, ان کو کیا کر دیا, موت دے دی. ثُمَّ بَعَثَهُ, پھر دوبارہ زندہ کیا. قَالَ كَمْ لَبِثْتَ, پوچھا کتنا عرصہ سوئے ہو موت کا شکار رہے. لَبِثْتُ يَوْمًا أَوْ بَعْضَ يَوْمٍ, کہا یا اللہ ایک دن تک مرا پڑا رہا ہوں یا آدھا دن. فرمایا بَلْ لَبِثْتَ 100 عامٍ, اللہ نے فرمایا تم 100 سال تک مردہ رہے ہو. پھر اللہ نے دلیل بھی دی, فرمایا وَنْزُ إِلَىٰ طَعَامِكَ وَشَرَابِكَ لَمْ يَتَسَنَّا, دیکھو 100 سال تک تمہارا کھانا بالکل صحیح سلامت ہے. پھر یا اللہ پھر پتا کیسے چلے 100 سال, فرمایا وَنْزُرْ إِلَىٰ حِمَارِكَ, گدھے کو دیکھو اپنے, گدھا کیا تھا وہاں 2-4 ہڈیاں پڑی ہوئی تھیں. وہ گدھا بھی مر گیا نا, ان کے جسم کو تو اللہ نے محفوظ کیا, گدھے کا, گدھا تو 100 سال میں اس کی ہڈیاں وڈیاں بھورا بن گئی تھی. اللہ نے فرمایا اب دیکھنا اس کو میں زندہ کیسے کرتا ہوں, تمہارے سامنے زندہ کروں گا اس گدھے کو تاکہ تمہیں پتہ چل جائے کہ میں قیامت میں مردوں کو کیسے زندگی دوں گا. فرمایا وانظر الی حمارک ولنجعلک آیۃ للناس، پھر میں آپ کے اس واقعے کو لوگوں کے لیے نشانی بنا دوں گا، اپنی آخری کتاب میں اس کو ذکر کروں گا تاکہ لوگوں کو میری آیات پر یقین آئے. ولنجعلک آیۃ للناس وانظر الی العظام کیف ننشزھا، پھر اللہ نے ایسا کیا کہ وہ ہڈیوں کے ذرات جمع ہوئے، ہوتے ہوتے ڈھانچہ بنا، ان پہ گوشت چڑھنا شروع ہوا. فرمایا فلما تبین له قال اعلم ان اللہ علی کل شیء قدیر، سامنے گدھا بن کے تیار، مجھے تو اس گدھے پہ بڑا رشک آتا ہے بھائی کیا پروٹوکول ملا اس گدھے کو، ہے گدھا مگر اللہ نے، وہ گدھا بھی حیران ہوگا کہ دوبارہ زندگی مل گئی. پھر اللہ نے ابراہیم علیہ السلام کا بھی اسی سے ملتا جلتا واقعہ بیان کیا قرآن میں. اذ قال ابراہیم ربی ارینی کیف تحی الموتا، حضرت ابراہیم نے فرمایا اے اللہ تو مجھے دکھا کہ تو مردوں کو کیسے زندہ کرے گا. اللہ نے فرمایا اولم تؤمن، اے ابراہیم کیا تجھے ایمان نہیں ہے؟ قال بلا، فرمایا کیوں نہیں، ولکن لیطمئن قلبی، میں چاہتا ہوں اور اطمینان ہو جائے. اللہ نے فرمایا ٹھیک، فخذ اربعۃ من الطیر، چار پرندے لو، فصرهن الیک، ان کو اپنی آواز سے مانوس کرو. پرندے ایسے ہوتے ہیں نا کہ آپ ایک خاص آواز سے مانوس کریں تو وہ آواز سن کے آپ کے پاس آئیں گے. بلی کو بھی لوگ کر دیتے ہیں ہم مانوس، تو ان کو کوئی خاص آواز سے مانوس کر دو، جب وہ آواز پکارو گے آپ کے پاس اڑ کے آیا کریں. ابراہیم علیہ السلام نے تھوڑی تربیت دی ان کی، ایک مخصوص آواز نکالتے وہ پرندے اڑ کے آ جاتے. فرمایا ثم اجعل علی کل جبل منہن جزءا، چاروں طرف پہاڑ کے چار کنارے ہیں، چاروں طرف دور دور، فرمایا ان چاروں پرندوں کو ذبح کرو اور ان کا قیمہ بناؤ. نہیں آ رہی بات سمجھ میں؟ چاروں کو ذبح کرو اور ان کا کیا بناؤ؟ قیمہ. اور گوشت کو کیا کر دو؟ آپس میں مکس، سارے چاروں کے گوشت آپس میں مکس، پر بھی، پنجے بھی، چونچ بھی، سب. فرمایا اب ان کی چار ڈھیریاں بنا کے، ایک ڈھیری اس پہاڑ پہ، دوسری وہ جو سامنے نظر آ رہا ہے اس پہاڑ پہ، تیسری تیسرے پہاڑ پہ، اور چوتھی اس پیچھے چوتھے پہاڑ پہ. ثم مدعوهن، اب جس پرندے کو جس آواز سے مانوس کیا، ہر پرندے کی مختلف آواز تھی جس سے وہ پرندہ آتا تھا. ابراہیم علیہ السلام نے جیسے جس پرندے کی آواز نکالی، یاتی نہ کا سایہ، اس کی چاروں طرف سے بوٹیاں اڑتی، پر اڑتے، پنجے اڑتے، اور ایسے ٹھک کر کے لگتے آپس میں، چپک کے پرندہ بڑھتا اور ابراہیم علیہ السلام کی طرف دوڑ کر آتا. دوسرے پرندے کو آواز دیتے، دوسرا بن جاتا. تیسرے کو آواز دیتے، اس کی بوٹیاں اڑتی اور بن کے. فلما تبین له وعلم ان اللہ عزیز حکیم، اللہ نے فرمایا دیکھو اللہ کیسا زبردست غالب ہے، ہر چیز پر جو چاہتا ہے کر گزرتا ہے، حکیم، حکمت والا بھی ہے. یہ آپ کو منظر دکھا رہا ہے، ہر ایک کو نہیں دکھاتا یہ منظر، تاکہ لوگ غیب پر اس کی باتوں پر ایمان لائیں. اس لیے کہ سب کو دکھانا شروع کر دے تو امتحان اور آزمائش ختم. ابراہیم کو اس لیے دکھایا کہ ان سے پہلے بہت ساری آزمائشیں امتحان لے چکا تھا جس میں وہ کامیاب ہو چکے تھے، مزید ان کی اتنے بڑے امتحان کی ضرورت نہیں تھی. تو یہ ہے قرآن مجید جو ہمارے عقائد کی اصلاح کرتا ہے. ہم نے موت کے بعد، میرے بھائی دوبارہ بولو بھائی، زندہ ہونا ہے، حساب دینا ہے اللہ کو. تو یہ سورہ کہف میں اللہ نے واقعہ بیان کیا. ایک اور دلچسپ واقعہ جلدی بس مختصر کر کے وہ ختم کرتا ہوں. حضرت موسیٰ علیہ الصلوۃ والسلام سے ایک دفعہ قوم نے پوچھا، بنی اسرائیل نے، کہ اس وقت زمین میں سب سے بڑا عالم کون ہے؟ حضرت موسیٰ نے فرمایا انا. کون؟ میں. جواب بالکل درست تھا، کیونکہ پیغمبر سے بڑا دنیا میں اس وقت کوئی بھی نہیں ہوتا. لیکن اللہ کو یہ انداز پسند نہیں آیا. اللہ نے چاہا کہ حضرت موسیٰ کو چاہیے تھا کہ علم کی نسبت کس کی طرف کرتے؟ اللہ، کہ سب سے بڑا اللہ ہے، اور نسبت اس کی طرف کرتے کہ اس نے مجھے بنایا ایسا. یہ جو انا کا لفظ ہے، انا، یہ اللہ کو بس. پیغمبروں کی تو چھوٹی چھوٹی باتیں بھی بہت بڑی ہوتی ہیں نا. تو اللہ تعالی نے حضرت موسیٰ سے کہا کہ اے موسیٰ، ہم نے آپ کو بہت سے ایسے علم نہیں دیے جو بعض دوسروں کو علم دیے، تو آپ جاؤ فلاں علاقے میں، وہاں ایک میرا بندہ ہے خضر، اس سے ملو، اس کے پاس ایسے علوم ہیں جو آپ کے پاس نہیں ہے. حضرت موسیٰ علیہ السلام نے اپنا خادم لیا اور بوریا بستر باندھا، سفر پہ نکل گئے. چلو بھائی، اللہ نے کہا فلاں وہ اتنی دور علاقے میں. اور اللہ نے یہ بھی بتایا کہ اس کی علامت یہ ہے کہ آپ کی جو وہ جو وہ ہے نا کھانا اس میں مچھلی کی جو مچھلی ہے نا وہ مچھلی بن کے سمندر میں چلی جائے گی, ایک عجیب معجزہ ظاہر ہوگا. تو یہی وہ مقام ہے جہاں پر خضر علیہ السلام ہوں گے. حضرت موسیٰ چلتے 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 تھک گئے, خادم کو بتایا بھائی یہ اس طرح جہاں ہوگا بتا دینا. وہ مچھلی نکل کے گئی اندر, خادم بھول گیا. پھر آگے جا رہے ہیں تو مجمع البحرین, ایسی جگہ پر جہاں دو سمندر آپس میں ملتے ہیں. آج تو انٹرنیٹ پہ نظر آتا ہے, اللہ نے اس قدرت کا قرآن میں دو تین مقامات پہ ذکر کیا, مرج البحرین یلتقیان بینہما برزخ لا یبغیان. فرمایا ہم نے کڑوے پانی اور میٹھے پانی کو ایک ساتھ چلایا ہے, کوئی درمیان میں دیوار نہیں ہے, لیکن پھر بھی ہم نے دونوں میں ایسا پردہ حائل کر دیا ہے لا یبغیان کہ یہ دونوں پانی ایک دوسرے میں داخل نہیں ہوتے. تو مجمع البحرین یا تو یہ مراد ہے یا ممکن ہے کوئی اور مجمع البحرین ہو, واللہ عالم, مجھے اس کی پوری تحقیق نہیں ہے, کوئی اور سمندر ہو جس کو مجمع البحرین کہا جاتا ہے, واللہ عالم. تو جب پہنچے وہاں پر, مچھلی تو نکل کے چلی گئی, اس کے بعد بھی آگے چلے گئے, ان کو پتہ نہیں چلا. اس کے بعد حضرت موسیٰ علیہ السلام تھک کے چور ہو گئے اور اپنے خادم سے کہنے لگے آتینا غداءنا, لا بھائی صبح کا کھانا لیا. صبح کا کھانا اس زمانے میں 10-11 بجے ہوتا تھا, ناشتے کا تصور نہیں تھا, بھائی کھانا لیا. تو انہوں نے کہا کھانا تو وہ مچھلی جو تھی نا جو کھانی تھی وہ تو کڑی سمندر میں پیچھے, یہ تو میں اپنی تعبیرات کر رہا ہوں نا. موسیٰ علیہ السلام نے کہا بھائی وہی تو جگہ تھی جہاں ہم نے ٹھہرنا تھا, ہم تو اتنا ایک دن چل کے آگے پہنچ چکے ہیں. فرتدا علی آثارہما قصصا, اپنے قدموں کے نشانات تلاش کرتے کرتے واپس پہنچے. واپس پہنچے فوجدا عبدا من عبادنا, وہاں ہمارے بندوں میں سے ایک بندہ دیکھا. آتیناہ من لدنا علما, جسے ہم نے اپنی طرف سے ایک علم دیا تھا, اسی لیے اس کو علم لدنی کہتے ہیں. حضرت موسیٰ نے فرمایا یاد رکھو حضرت موسیٰ علیہ السلام حضرت خضر سے بہت افضل ہیں, بہت افضل. بعض دفعہ کسی کو کسی سے کچھ سیکھنے کو کہا جاتا ہے نا, تو اس کا یہ مطلب نہیں ہے کہ وہ سکھانے والا سیکھنے والے سے افضل ہو گیا. فضیلت کا مدار تو کلی علم پر ہوتا ہے. تو حضرت موسیٰ نے کہا کہ بھائی اللہ نے مجھے آپ کے پاس بھیجا تاکہ میں کچھ باتیں سیکھوں. تو حضرت میں جلدی جلدی مختصر کرتا ہوں, اس کو سمیٹتا ہوں, ورنہ ہی ہے تو بڑا دلچسپ, دل چاہتا ہے بڑے مزے لے لے کے اس کو سنایا جائے, لیکن وقت بہت زیادہ ہو جائے گا. تو حضرت موسیٰ نے کہا کہ بھائی اللہ نے مجھے آپ کے پاس بھیجا ہے تاکہ میں آپ سے کچھ سیکھوں. خضر علیہ السلام نے فرمایا انک لن تستطیع معی الصبر, آئے موسیٰ تم میرے پاس جو کچھ دیکھو گے اس پہ تم صبر نہیں کر سکتے. یہ کیوں فرمایا؟ اس لیے کہ حضرت موسیٰ تھے پیغمبر اور جلالی. پیغمبر برائی دیکھ کے برداشت نہیں کرتے, یہ پیغمبر کی خصلت ہے. اور حضرت خضر نے کچھ ایسے کام کرنے تھے جو بظاہر برائی تھے, وہ تو اللہ جانتے تھے نا کہ اس کے اندر کیا حکمت ہے, لیکن ظاہر صورت میں کیا تھے وہ برائی. تو اس لیے فرمایا کہ اے موسیٰ تم صبر نہیں کر سکتے, سمجھ رہے ہیں نا بات کو. تو حضرت موسیٰ نے فرمایا کہ ستجدنی انشاءاللہ لکس انشاءاللہ صابرن, انشاءاللہ میں صبر کروں گا اور نافرمانی نہیں کروں گا. تو حضرت خضر نے فرمایا ٹھیک ہے میں جو کچھ کروں دیکھتے جانا, اعتراض نہیں کرنا, یہاں تک کہ میں خود تمہیں آخر میں سب بتا دوں گا یہ کیوں کیا میں نے. فانطلقا, دونوں چلے ہیں جی, یہاں تک کہ رکیبا فی السفینہ, کشتی میں بیٹھے. کشتی والے نے بڑا انعام کر کے دونوں کو بٹھایا, چلو جی تمہیں پار کرا دیتا ہوں. جیسے ہی کشتی پار ہونے کا وقت آیا حضرت خضر نے کشتی کا پھٹا پھاڑ گئے, توڑ دیا, عیب دار بنا دیا کشتی کو. حضرت موسیٰ نے فرمایا کہ اس بندے نے کیا بگاڑا ہے بھائی آپ کا, ٹھیک ہے اس بندے نے کیا بگاڑا ہے, آپ نے کشتی توڑ دی اس کی. تو حضرت خضر نے فرمایا الم اقل انک لن تستطیع معی صبرا, میں نے کہا نہیں تھا کہ آپ صبر نہیں کر سکتے. دیکھو یہاں صورتن تو یہ عیب ہے کہ بے صبری, لیکن یہ بے صبری دنیا کے لیے نہیں ہے بلکہ دین کے لیے. تو یہ صورتن بے صبری ہے, ورنہ حقیقت میں یہ حضرت موسیٰ کا کمال ہے کہ برائی دیکھ کے نہیں, علی المنکر کا جذبہ ہے نا کہ بھائی یہ کیا, ایک مظلوم کے ساتھ ایسا کیوں ہو رہا ہے. تو فرمایا کہ اگر اللہ نے نہ بھیجا ہوتا نا تو حضرت موسیٰ اسی وقت حضرت موسیٰ ایسے جلالی تھے, ایک فرشتہ آیا حضرت موسیٰ کے پاس. حضرت موسیٰ نے پوچھا کون کا فرشتہ, کیوں بھائی روح قبض کرنے آیا ہوں. زور سے ایک تھپڑ لگایا, اس کے بیچارے کی آنکھ نکل کے گر گئی نیچے. فرشتے نے جا کے اللہ سے شکایت کی, اللہ تو نے اپنے کس بندے کے پاس مجھے بھیجا ہے؟ تو حضرت موسیٰ تھے جلالی, قبطی کو لگایا تھا نا ایک مکہ, نیت یہ تھی کہ جھگڑا ہو رہا ہے. حضرت موسیٰ نے شہر میں دیکھا کہ ایک آدمی فرعونی جھگڑا کر رہا ہے بنی اسرائیل کے ساتھ, دونوں لڑ رہے ہیں. تو لڑائی جب چھڑوانی ہوتی ہے تو پہلے تو شرافت سے سمجھاؤ, بولے بھائی الگ ہو جاؤ. نہیں چھوڑ رہے ہوتے نا تو جا کے ایک ایک مکہ دونوں کو لگاتے ہیں, نہیں لگاتے لوگ؟ نہیں سمجھ بھائی. دیکھو جب کوئی لڑ رہا ہوں نا تو چھڑوانے کی کوشش کیا کرو. یہ بڑی صفاقی ہے, دو آدمی لڑ رہے ہیں اور آپ بیٹھ کے تماشا دیکھ رہے ہیں. آج ہم دیکھتے ہیں کہ لڑائی ہو رہی ہوتی ہے اور دوسرے دیکھ کے تماشا, مارنے دو ایک دوسرے کو, یہ درندگی ہے. کل آپ کی بھی لڑائی ہو سکتی ہے, آپ بھی چاہیں گے کوئی درمیان میں پڑے. اس وقت جو لڑنے والا ہوتا ہے اس کی تو ذلت ہوتی ہے نا بھاگنے میں, وہ بعض دفعہ چاہ رہا ہوتا ہے کوئی دوسرا آ کے چھڑوائے, تو دوسرے تماشا دیکھ رہے ہیں. جیب کتروں کو پکڑ لو نا بس میں, اگر ایک آدمی پکڑتا ہے وہ پچھتاتا ہے, جیب کترا پکڑ لیا دوسرے کچھ نہیں کر رہے, کہہ رہے خود ہی لڑ اس سے. بھائی وہ تو جیب کترا ہے, وہ تو اجتماعی دشمن ہے, اس کو تو سب مل کے کوٹو. لیکن یہ یقین کر لیا کرو پہلے ہے بھی یا نہیں ہے. ایسے کیسز بھی ہوئے ہیں کسی نے اپنا جھگڑا کسی دوسرے پہ ڈال دیا خام خامے, جیب کترا کر دی, اب لوگ بغیر وجہ کے کوٹ رہے ہیں اس کو پکڑ کے. تو وہ ایسے قتل کے واقعات بھی ہو چکے ہیں, ٹکر کسی اور نے ماری پکڑا کسی اور کو. اب جب اور کو پکڑا اس کو ایک مکہ لگایا تو سارے محلے والے آ گئے, بھائی اسی نے مارا. وہ کہہ رہا ہے بھائی میں نے تو ٹکر ماری نہیں ہے, مار مار کے اس کو جان سے مار دیا. ایسے بھی واقعات ہوتے ہیں. تو پہلے یقین کر لو کہ یہ مجرم ہے بھی یا نہیں ہے. تو حضرت موسیٰ علیہ السلام نے فرمایا بھائی آپ نے کیا کیا ہے. ہاں تو حضرت موسیٰ نے, وہ جو قبطی لڑ رہے تھے نا, حضرت موسیٰ نے چھڑوانے کے لیے ایک مکہ لگایا تھا اس کو کہ یہ لڑائی چھوڑے. تو حضرت موسیٰ کو علم نہیں تھا کہ میرے مکے میں اتنی طاقت ہے, ایک مکہ مارا فقضا علیہ, وہ بندہ کلٹی, وہ کلٹی ہو گئے مر گیا. حضرت موسیٰ نے فرمایا ہاد امین عمل الشیطان, یہ تو شیطان کا کام ہو گیا ہے, میں نے تھوڑی کیا, یہ تو غلطی ہو گئی, یہ کیا ہو گیا میرے سے. انہ عدو مضل مبین, شیطان تو کھلا ہوا دشمن ہے, گمراہ کرتا ہے, ایک جان کا قتل کروا دیا اس نے. تو حضرت موسیٰ علیہ السلام نے کہا کہ یہ آپ نے کیا کیا. تو انہوں نے کہا میں نے کہا تھا کہ آپ صبر نہیں کر سکتے. حضرت موسیٰ نے فرمایا لا تؤاخذنی بما نسیت, دیکھو بھول چوک پہ انسان کو پکڑا نہیں جاتا, بھولے سے میں نے ایسا کیا ہے. چلو بھی ٹھیک ہے. اب آگے گئے ہیں, اذا لقیا غلامن, ایک نوجوان لڑکا آ رہا ہے آرام سے, حضرت خضر نے اس کو پکڑا مار کے پھینک دیا, قتل کر دیا. حضرت موسیٰ نے فرمایا قتلتا نفسن زکیتن بغیر نفس, ایک پاکیزہ نفس کو جس نے کسی کو قتل بھی نہیں کیا, بلا وجہ آپ نے اس کو جان سے مار دیا. حضرت موسیٰ نے فرمایا علم اخل لک انک لن تستطیع معی صبرا, میں نے کہا نہیں تھا کہ اے موسیٰ تم صبر نہیں کر سکتے میرے ساتھ؟ حضرت موسیٰ کو فوراً یاد آیا بھائی یہ کیا غلطی ہو گئی. فرمایا ان سألتک عن شیء بعدها فلا تصاحبنی, دیکھو اب میں اپنی سزا خود ہی تجویز کرتا ہوں کہ اب اگر میں تم سے سوال کر لوں تو میری سزا یہ ہے کہ آپ مجھے الگ کر دیں اور مجھے اپنے ساتھ لے کے نہ جائیں. بھائی ٹھیک ہے, یہ ایگریمنٹ ہو گیا, اب نہیں. اب جب آگے گئے ہیں, ایک بستی میں ٹھہرے, بستی والوں سے گزارش کی کہ بھائی ہم مسافر لوگ ہیں, کچھ کھانے پانی کا کچھ انتظام ہو جائے. بستی والے تھے کنجوس, نہیں بھائی زیادتی کی, انہوں نے کہا نہیں نہیں مسافروں کو ہم ٹھکانا نہیں دیتے. وہاں سے نکلنے لگے تو دیکھا ان بستی میں ایک دیوار ہے گرنے والی ہے, حضرت خضر نے جا کے اس کو سیدھا کر دیا تاکہ اس بستی کی دیوار خراب نہ ہو. تو حضرت موسیٰ نے فرمایا کہ جن کے ساتھ جن کا کوئی قصور نہیں تھا اس پہ تو زیادتی, اور جن کم بختوں نے یہ حساب کیا ہے ان کی دیواریں سیدھی ہو رہی ہیں. تو حضرت خضر نے فرمایا ہذا فراق بینی وبینک, اے موسیٰ اب تیرے اور میرے درمیان علیحدگی. حدیث میں آتا ہے اللہ موسیٰ پہ رحم کرے, اگر صبر کر لیتے اور بہت ساری باتیں ہمارے سامنے آ جاتی. آپ صلی اللہ علیہ وسلم نے فرمایا اللہ موسیٰ پہ رحم کرے, تھوڑی دیر خاموش رہ جاتے تو اور بہت ساری باتیں ہمارے سامنے آ جاتی, واقعات آ جاتے. لیکن انہوں نے کہا کہ اے موسیٰ ہذا فراق بینی وبینک, الگ چلو بھائی. پھر فرمایا کہ اب میں تمہیں بتاتا ہوں ایسا کیوں ہوا. کہا کہ وہ جو کشتی جس کو میں نے توڑا تھا, عیب دار بنایا تھا, اگر اس کو عیب دار نہ بناتا تو آگے بادشاہ تھا وہ صحیح سالم کشتیوں کو ضبط کر لیتا تھا, وہ اس کی کشتی ضبط کر لیتا. وہ جب دیکھے گا نا کہ پھٹا ٹوٹا ہوا ہے اس کی کشتی چھوڑ دے گا, تو یہ میں نے اس پر احسان کیا ہے. ظلم نہیں کیا, احسان ظلم سے بچنے کے لیے ایسا کیا ہے. اور یہ مجھے کس نے خبر دی؟ اللہ نے, کہ ایسے بادشاہ ایسا کرے گا. پھر یعنی یہ بھی بتا رہے ہیں کہ میں عالم الغیب نہیں ہوں, یہ خبر کون دے رہا ہے مجھے؟ اللہ دے رہا ہے. پھر یہ جو میں نے نوجوان لڑکے کو خبر دی کو قتل کیا, تو اللہ تعالیٰ کے علم میں یہ بات تھی کہ یہ نوجوان اپنے نیک صالح والدین کا باغی بنے گا, ان کو ستائے گا, اللہ کے علم میں تھی. تو اللہ کے حکم سے میں نے اس کو قتل کر دیا, اس کے بدلے میں اللہ ان والدین کو دوسرا نیک بچہ دے گا جو ان کا فرما بردار اور صالح بنے. سمجھ میں آ رہی ہے بات؟ تو اس سے پتہ چلتا ہے کہ بعض دفعہ کسی بچے کی موت میں ہی بہتری ہوتی ہے, یہ اللہ کے علم میں ہوتا ہے. اب تیسرا کیا ہے؟ کہا کہ یہ جو جس کی دیوار میں نے سیدھی کر دی ہے, تو وہ سیدھی اس لیے کی ہے کہ یہ دیوار دو یتیم بچوں کی ہے, اور اس دیوار کے نیچے ان یتیم بچوں کے والد نے خزانہ دفن کیا ہوا ہے. سمجھ رہے بات کو؟ اور وکانا ابوہما صالحا, اور ان دونوں بچوں کا باپ نیک آدمی تھا. تو اللہ چاہتے ہیں کہ اس نیک آدمی کی اولاد ضائع نہ ہو. اگر یہ دیوار گر جاتی, نیچے سے خزانہ ظاہر ہو جاتا, یہ سارے محلے والے اس خزانے پہ قبضہ کر لیتے. تو ہم اللہ نے چاہا کہ یہ دونوں بچے بالے ہو جائیں, پھر زمین کھود کے اپنے باپ کی وراثت لے لیں اور مالدار بن جائیں. تو اس سے کیا پتہ چلتا ہے کہ دیکھو, اگر باپ نیک ہو تو اللہ اس کی اولادوں کا خیال غیب سے کرتے کہ نہیں کرتے؟ کیونکہ الفاظ کیا ہیں, وکانا ابوہما صالحا, ان کے والد کیا تھے؟ نیک آدمی تھے. تو نیکی کی وجہ سے اللہ نے ان کے خزانوں کی حفاظت کی. پھر فرمانے کے ذالک تاویل ما لم تستع علیہ صبرا, یہ ہے وہ جس پر آپ کو صبر نہیں ہوا. تو یہاں ایک جہالت کی بات بتاؤں, بعض لوگ کہتے ہیں کہ یہ جو ہے نا, اس کو علم لدنی وہ نا آتیناہ من لدنا علما, اللہ نے اپنی طرف سے لیا تھا. تو آج بھی بہت سے صوفی ہیں, وہ کہتے ہیں یہ جو ہم بات کر رہے ہیں نا, اب دیکھو حضرت خضر کا یہ عمل بظاہر شریعت کے خلاف تھا نا, بندہ مار دیا, لیکن کیوں مارا؟ علم لدنی, اللہ نے علم دیا تھا کہ بھئی یہ بچہ کیا بنے گا بڑے ہو کر؟ باغی. تو بعض لوگ کہتے ہیں کہ ہم بھی اگر نماز نہ پڑھیں یا کوئی خلاف شریعت کام کریں, تو ایک تو مفتی ہے جو فتویٰ دے گا, جیسے حضرت موسیٰ علیہ السلام کہہ رہے تھے نا, وہ تو فتویٰ دے رہے تھے یہ حرام یہ حلال. تو یہ تو شریعت کا علم ہے جو مفتیوں کو ہوتا ہے, لیکن ایک ہے طریقت کا علم جو کس کو ہوتا ہے؟ حضرت خضر کے پاس تھا, وہ صوفیوں کے پاس آیا ہے. تو صوفیوں کی اور باتیں ہوتی ہیں, مفتیوں کی اور ہوتی ہیں. لہذا صوفی لوگ اگر کوئی الٹی سیدھی باتیں بھی کریں تو سمجھ لو کہ یہ علم لدنی ہے. تو یاد رکھو یہ علم ٹوپی ڈرامہ ہے. یہ کیا علم ہے؟ سمجھ رہے ہو بات کو؟ کوئی صوفی شریعت کے خلاف بات کرے نا اور کہے کہ میں کیا کر رہا ہوں یہ علم ہے, میں نماز نہیں پڑھ رہا, کیوں بھائی؟ لدنی ہے بھائی. صحیح. کیوں نہیں پڑھ رہا بھائی؟ تو جماعت سے مسجد میں کیوں نہیں آ رہا؟ کہہ رہے علم لدنی ہے, مجھے اوپر سے اشارے ملتے ہیں کہ نہیں یہاں نہیں, ڈائریکٹ بیت اللہ میں جا کے پڑھو نماز. تو ایسا علم ہے. حضرت خضر علیہ الصلوۃ والسلام پر تو اللہ کی طرف سے وحی تھی یقینی, اس پر تو حجت قائم ہے. آج کوئی بھی ایسا نہیں ہے جو یہ دعویٰ کرے مجھے اللہ کی طرف سے یقینی علم ہے. زیادہ زیادہ الہام ہو سکتا ہے کسی کو, اور الہام قطعی چیز نہیں ہے, ظنی چیز ہے. ظنی سمجھتے ہو؟ غالب گمان کی حد تک ہے, یقینی نہیں ہے. جبکہ شریعت نے کسی چیز کو حلال یا حرام کہہ دیا, وہ قطعی اور یقینی ہے. تو یہ موسیٰ علیہ السلام کے واقعے سے بعض جاہل صوفیوں کا یہ استدلال کہ مفتیوں کا دین الگ ہے اور طریقت الگ ہے, یہ جہالت کی باتیں ہیں. ہماری شریعت اللہ نے کامل کر دی, اب کوئی صوفی ہو یا کوئی صاحب طریقت ہو, اس کو بھی شریعت کو مقدم رکھنا پڑے گا. سمجھ رہے ہیں بات کو؟ اور وہی علم جو حضرت موسیٰ کے پاس تھا, اسی علم کو فالو کرنا پڑے گا اس کو. اور یہ بھی یاد رکھیں, بعض لوگوں نے اس سے یہ نتیجہ نکالا ہے کہ خضر علیہ السلام جو تھے نا, جن کے پاس شریعت کا علم کم تھا, طریقت کا علم نکالتے ہیں. ورنہ تو طریقت جو ہے نا, جس کو تصوف کہتے ہیں, وہ شریعت سے الگ چیز ہی نہیں ہے, اسی شریعت کا ایک جزو ہے. وہ طریقت کہتے ہیں اپنے اندر اخلاص پیدا کرنا, دنیا کی محبت دل سے نکالنا, وہ تو شریعت ہی کا حکم ہے. لیکن ایک الگ سے پورا اس کا چیپٹر ہے, تو اس کا ایک الگ نام دے دیا. تو اس سے بعض لوگ استدلال کرتے ہیں کہ حضرت خضر علیہ الصلوۃ والسلام کا مقام حضرت موسیٰ سے افضل تھا. یہ بھی غلط ہے. حضرت موسیٰ کلیم اللہ تھے. بعض دفعہ اللہ بس تنبیہ کے لیے کسی کو کسی کے پاس بھیج سکتے ہیں, अब देखो एक मुफ्ती साहब डॉक्टर के पास जाते हैं ना, मेरा इलाज कर दें। अब क्या डॉक्टर साहब मुफ्ती साहब से अफजल हो गए? भाई वो इल्म इसके पास है, वो इनके पास नहीं है। और एक डॉक्टर किसी साइकिल वाले के, किसी पंचर वाले के पास जाता है, कहता है कि भाई मेरी गाड़ी को पंचर लगा दो। पंचर वाला कहता है मेरे तो घर पे बड़े बड़े डॉक्टर आते हैं, बड़े बड़े ब्रिगेडियर कर्नल यहाँ के गाड़ियां रोकते हैं, जब तक मैं ठीक ना करूं आगे जा ही नहीं सकते, मुझे वजीर आजम अगला मैं ही हूंगा। तो लोग कहेंगे भाई तू ठीक क्या करता है, पंचर लगाता है ना, है भाई? और डॉक्टर किसके पंचर लगाता है? तो कोई किसी का किसी जुज में मोहताज हो जाए तो इसका मतलब ये नहीं है कि ये उससे अफजल हो गया। डॉक्टर का मकाम बहरहाल एक पंचर वाले से दुनिया में अफजल है, आखिरत में तो सब बराबर हैं। आखिरत में तो वो है जिसमें तकवा है। ये मैं इसलिए कह रहा हूं कि ज्यादा डॉक्टर भी फैलने की कोशिश ना करें, तकब्बुर ना उनमें, समझ आ रही है ना बात? मुमकिन है एक पंचर वाला जो बेचारा रात को लेके साइकिलों के पंचर लगाता है, कयामत में ज्यादा ऊंचा मकाम हो और डॉक्टर साहब बेचारे जो है ना वो फंसे हुए हों। तो आखिरत का मदार तो किस पर है? तकवा पर। लेकिन दुनिया में किसको अफजल समझा जाता है? भाई डॉक्टर साहब है, अगरचे वो उसके मोहताज हो। बाज दफा तो डॉक्टर लोग हकीमों की दवाएं खा रहे होते हैं। एक सर्जन को मैंने देखा, कैप्टन थे आर्मी में, बहुत बड़े डॉक्टर, उनके पास एक आदमी गया, उसने कहा मुझे दिल का मरज है। उसने होम्योपैथिक दवा लिखी सर्जन ने। उसने कहा हजरत आप तो एलोपैथिक के बड़े माहिर डॉक्टर हैं, आप होम्योपैथिक लिख रहे हैं। वो डॉक्टर था ईमानदार, उसने कहा इसमें होम्योपैथिक की दवा ज्यादा अच्छी है मेरे इल्म में। उसने कहा आप होम्योपैथिक को तो डॉक्टर मानते ही नहीं। उसने एक अंदर से माजून निकाली हकीम की और कहा मैं खुद ये खा रहा हूं, हमदर्द की या पता नहीं तैयबी वालों की या किसकी थी, करशी की, मैं ये खुद खा रहा हूं। कहा ये क्या बात है? उसने कहा भाई हमें ठीक होने से मतलब है, बाज दवाएं हकीमों की बड़ी अच्छी हैं, वो ठा करके लगती हैं जाके, बाज होम्योपैथिक की अच्छी हैं, बाज एलोपैथिक की अच्छी, जो अच्छी लगे हम तो वो खाते भी हैं, खिलाते भी हैं लोग। लेकिन आजकल ऐसा हिसाब किताब होता नहीं है। हकीम के पास जाओ कहते हैं डॉक्टर और होम्योपैथिक सारे फ्रॉडी हैं, इन्हें कुछ आता ही नहीं है। डॉक्टर के पास जाओ वो होम्योपैथिक का मजाक उड़ाएगा और हकीमों का बोलेगा ये तो बेवकूफ है, लोगों को बेवकूफ बना रहे हैं, असल तो ये है। और होम्योपैथिक के पास जाओ तो वो एलोपैथिक का ऐसा नक्शा खींचते कहते ये तो बीमार करने के अलावा कुछ करते ही नहीं आदमी को। तो ये सब एक दूसरे के हैं। तो होना ये चाहिए कि भाई जिसमें जो चीज मुफीद है वो ले लो वहां से, क्या ख्याल है? तो खैर, तो अल्लाह ताला ने हजरत मूसा अलैहि सलाम को ज्यादा ऊंचा मकाम दिया है। तो अल्लाह ताला हमें सूरह कहफ में जो असबाक मिलते हैं कि कैसे अल्लाह के लिए जब कुर्बानी दी जाए तो अल्लाह कैसे नवाजते हैं, इन असबाक से फायदा उठाने की तौफीक अता फरमाए। सुभानकल्लाहु व बिहम्दिक, अशहदु अल्ला इलाहा इल्ला अंता, अस्तगफिरुका व अतूबु इलैक।